السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ایئر پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ آج کے اس پروگرام میں ہم بات کریں گے بھارت کے زیر انتظام متنازع کشمیر، اس کی حیثیت تبدیل کرنے سے متعلق بھارت کے آرٹیکل میں تنسیخ اور اس کے اوپر کیا کہا جا رہا ہے، کیا لکھا جا رہا ہے، اور پاکستان کے اندر رد عمل کیسا ہے۔ آج پارلیمنٹ کا اجلاس، جس میں وزیر اعظم عمران خان نے یہ کہا ہے کہ کشمیر کے معاملے کو اگر اس طرح سے ڈیل کرنے کی کوشش کی گئی تو ان کے الفاظ میں پلوامہ جیسا رد عمل آ سکتا ہے۔ پاکستان کی حکومت اور اپوزیشن دونوں کا ایک مشترکہ سیشن ہوا۔ اس کے علاوہ پاکستان اس کو عالمی فورمز کے اوپر اٹھا رہا ہے، لیکن اس وقت کون سی حکمت عملی پاکستان کے نقطۂ نظر سے کارگر ہو سکتی ہے، بھارت کے پاس مضبوط دلیل کیا ہے، اس کے اوپر ہم بات کریں گے پروگرام کے پہلے حصے میں۔ انٹرنیشنل کمیونٹی کا کیا ہے، اور پروگرام کا جو ہمارا دوسرا سیگمنٹ ہے اس میں گفتگو ہوگی افغانستان میں امن عمل کے اوپر، جہاں سے تازہ ترین اطلاعات یہ مل رہی ہیں۔ پاکستان کے اگرچہ امبیسڈر کے ریفرنس سے یہ سٹیٹمنٹ ہے، لیکن یہ توقع ظاہر کی جا رہی ہے کہ شاید 13 اگست کو کوئی امن معاہدے کے اوپر اہم پیش رفت ہو سکتی ہے۔ اور پروگرام کا ہمارا آخری حصہ، اس میں ہم بات کریں گے امریکہ کے اندر ایک بار پھر میس شوٹنگ کے واقعات، اور اس میں ایک بار پھر ریسزم کی باتیں گفتگو ہو رہی ہے، اس کا سلیوشن، اس کا حل کیا ہے۔ یہ ہمارے آج کے موضوعات ہیں۔ آپ کو معلوم ہے کہ بھارت کی حکومت نے اپنے زیر انتظام کشمیر کے اندر جو نیم خود مختار ریاستی حیثیت تھی اس کی، اس کو ختم کرنے کا فیصلہ کیا، اور اس پر بھارتی اخبارات اور اداریوں میں بھی کافی رد عمل آیا ہے۔ بھارت کے اندر سے بھی اپوزیشن اس کے اوپر ریئیکٹ کر رہی ہے۔ پاکستان کے اندر بالخصوص اپوزیشن جو ہے وہ حکومت کو، پاکستان کی حکومت کے اوپر الزامات اس کے ہیں یا دباؤ بڑھایا جا رہا ہے، یہ بھی سوالات اٹھائے جا رہے ہیں کہ آیا پاکستان کی حکومت کو اور مشینری کو اس سے پہلے معلوم تھا یا نہیں۔ اپوزیشن کے رہنما شہباز شریف، انہوں نے آج پارلیمنٹ کے اندر پھر یہ کہا کہ صدر ڈونلڈ ٹرمپ، ان کے ساتھ ملاقات کے موقع پہ جو ایشوز ہائی لائٹ ہوئے، جس میں بظاہر کشمیر کا تذکرہ آیا تو اس کو ٹرمپ کارڈ کے نام سے یوز کیا گیا۔ سوال اب یہ پیدا ہوتا ہے کہ وہ ٹرمپ کارڈ تھا یا ٹریپ کارڈ تھا۔ پاکستان کی حکومت سے یہ بھی استفسار کیا جا رہا ہے کہ پاکستان نے یہ معاملہ کن فورمز کے اوپر اٹھایا ہے۔ بہت سارے ایشوز ہیں، بہت سارے سوالات ہیں، پاکستان کے پاس آپشنس کیا ہیں؟ پاکستان کی اقوام متحدہ میں سفیر یا مندوب ڈاکٹر ملیہ لودھی، ان سے متعلق یہ خبریں آ رہی ہیں کہ انہوں نے سلامتی کونسل کے سربراہ سے، صدر سے ملاقات کی درخواست کی، اور یہ ملاقات ہونے والی ہے جس میں وہ اس معاملے کو ہائی لائٹ کریں گے۔ اس کے علاوہ او آئی سی میں، یعنی اسلامی ممالک کی تنظیم، وہاں پہ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے ان کی درخواست پہ ایک کشمیر کونسل کا جو ہنگامی اجلاس تھا وہ طلب کیا گیا، وہاں پہ اس معاملے کو اٹھایا گیا ہے۔ لیکن یہ سارے انٹرنیشنل فورمز کتنے مؤثر ثابت ہو سکتے ہیں ان حالات میں، اس کے اوپر ہم بات کریں گے۔ ہمیں جوائن کر رہے ہیں اس سیگمنٹ کے اندر بھارت سے ستیش مشرا، سینئر تجزیہ کار ہیں، وہ ہمارے ساتھ ہوں گے، اور ڈاکٹر امتیاز، جارج واشنگٹن یونیورسٹی سے ان کا تعلق ہے، اور بنیادی طور پہ وہ بھارت کے زیر انتظام کشمیر سے ان کی وابستگی ہے۔ ہمیں اس سیگمنٹ میں جوائن کریں گے عاصم الہ بخش صاحب، کالمسٹ ہیں، تجزیہ کار ہیں، سوشل سائنٹسٹ ہیں، اور اس ایشو کو فالو کر رہے ہیں۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ ڈاکٹر امتیاز صاحب سے گفتگو شروع کرتے ہیں، جارج واشنگٹن یونیورسٹی کے ساتھ ان کی وابستگی۔ ڈاکٹر صاحب بہت شکریہ آپ کا۔ ابھی بھارت نے باقاعدہ اس آرٹیکل کی منسوخی کے بعد راجیہ سبھا نے بڑے مارجن سے اس کو اپروو بھی کر لیا ہے، اب اس کی کانسٹیٹیوشنل حیثیت کیا ہے، اور اس میں بین الاقوامی برادری کیا کر سکتی ہے آپ کے خیال میں؟
جی، بین الاقوامی برادری بہت کر سکتی ہے۔ وہ جو یہ اس میں کافی سارے اوپینینز ہیں، بلکہ میں تو کوئی لائر نہیں ہوں، تو میں لائر سے کل بات ہو رہی تھی، وہ کہہ رہے ہیں کہ یہ تو بالکل الیگل ہے جو بھارت نے کیا ہے، اور اس میں تو یہ ہے کہ مطلب بین الاقوامی برادری کا جہاں تو تعلق ہے، وہ انڈیا پر پریشر کر سکتی ہے کہ یہ بہت غلط ہے، کشمیر کے ساتھ ظلم ہے، یہ ان ڈیموکریٹک ہے، انکانسٹیٹیوشنل ہے، اور اس میں ہندوستان کو یہ قدم واپس لینا پڑے گا۔
یہ جو بین اس وقت جب ہم یہ بات کر رہے ہیں تو پاکستان، امریکہ کی ایک اعلیٰ سفیر، وہ بھی پاکستان کے اندر موجود ہیں، ایلس ویلز، اور توقع ہے، اگرچہ کہ ان کی ملاقات پہلے سے پلانڈ ہے، لیکن توقع یہ ہے کہ پاکستان کشمیر کا معاملہ اس ایجنڈے کے اوپر لے کے آئے گا۔ پریزیڈنٹ ڈونلڈ ٹرمپ جو میڈیشن کی بات کرتے تھے، کیا وہ اس سٹیج پہ میڈیشن ہے؟ یعنی بھارت جب ایک فیصلہ کن اقدام لے چکا ہے تو اس کے بعد جو میڈیشن ہوگی تو وہ آف کورس پاکستان کو، جو اپنے آپ کو اس معاملے کا فریق سمجھتا ہے، وہ تو کام ڈاؤن کرنے کے لیے ہو سکتی ہے۔ کیا واقعتاً وہ کوئی میڈیشن اس موقع کے لیے رکھی گئی تھی؟
شاید میرے آپ میڈیشن تو وہ اسی وقت کرنی چاہیے نا، کہ مطلب یہ پہلی سب سے بڑی بات ہے، کشمیری کو ان کا حق دینا چاہیے۔ یہ 70 سال 72 سال سے یہ جنگ چلی ہے، 130,000 लोग शहीद हो चुके, कितनी औरतों की इस्मत जरी हुई है। तो इसके ये किस वजह से हुई है कि कश्मीरी अपने हक मांग रहे हैं। तो मीडिएशन तो इसी वक्त होनी चाहिए, इस चीज के लिए होनी चाहिए कि मतलब कश्मीरी का उनका हक इस्तेमाल करने का मौका दिया जाए।
इस वक्त भारत का अगर देखा जाए सिफारतकारी या भारत की जो मुआशी सतह पर मुख्तलिफ जो ताकतें हैं दुनिया की, जिस तरह के ताल्लुकात हैं, आपको लगता है कि महज इंसानी हकूक़ की बुनियाद के ऊपर या कुछ रेजोल्यूशंस की बज़ाहिर खिलाफ वर्जी की बुनियाद के ऊपर बैन अल-अक़वामी दबाव पड़ सकता है भारत के ऊपर और वो इस फैसले को रिवर्स कर सकता है?
नहीं, बैन अल-अक़वामी दबाव पड़ जाए तो, लेकिन देखिए इंडिया तब तक नहीं करेगा जब तक उसको कोई हर्ट हो जाएगा। वो उसके साथ हर्ट कब होगा, जब उसके पास कोई सैंक्शन होगा। अगर आप ये नहीं करेंगे हम वो नहीं कर, हाँ हम आपके खिलाफ सैंक्शन लेंगे, कोई एक्शन ले जाएंगे। नहीं तो हिंदुस्तान क्या करता है, उसको काफी इस वक्त बयानबाजी से काम नहीं चलेगा, कोई कंक्रीट एक्शन होना चाहिए। इस्लामी मुल्क है, यूरोपियन मुल्क है, देखिए अगर आपने ये किया तो हम आपके पास कुछ सैंक्शन ला सकते हैं, हम आपका बायकॉट कर सकते हैं। तो उस तरीके से ये बात हो सकती है।
आसिम अलबख्श साहब हमारे साथ मौजूद हैं, उनसे रब्ता हो गया, उन्होंने काफ़ी इसके ऊपर रिसर्च की है, काफ़ी लिखा है इस इशू के ऊपर। आसिम साहब बहुत शुक्रिया। जो डेवलपमेंट हुई है अब इसके बाद कितनी पॉसिबिलिटी है कि अगर कि पाकिस्तान मोबिलाइज कर ले इंटरनेशनल कम्युनिटी को, कितनी पॉसिबिलिटी है कि भारत इसको रिविजिट करे अपने फैसले को, इसके बाद इस लम्हे के बाद पाकिस्तान के पास ऑप्शंस क्या हैं? उनकी लाइन जो है वो इस वक्त बताया गया है कि वो मुनक़ता हो गई है। हमें ये भी बताइएगा इम्तियाज़ साहब, ये इत्तलात भी हैं भारत के मीडिया में जो रिपोर्ट हो रही हैं कि पाकिस्तान के अंदर या पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में या इवन भारत के ज़ेर इंतज़ाम कश्मीर में एक रद्दअमल हो सकता है, लेकिन भारत के अंदर एक बड़ी तादाद है मुसलमानों की भी जो इस इकदाम को सपोर्ट कर रहे हैं, एंडोर्स कर रहे हैं। वो कहते हैं कि वंस फॉर ऑल ये मामला हल हो जाना चाहिए। सो क्या ये उसका हल है?
आई डोंट थिंक कि मुसलमान इसको, भारत के मुसलमान इसको सपोर्ट कर सकते हैं। भारत के मुसलमानों के खिलाफ तो इस वक्त खुद उनके ह्यूमन राइट्स वायलेशन इतनी हो रही है। ये कोई हल तो नहीं, ये तो इन्होंने कश्मीर की एक आइडेंटिटी खत्म कर दी और कश्मीरी को बिल्कुल मतलब ये छुरा बोंक दिया कश्मीर के। तो ये तो कोई हल नहीं, हल तो ये है कि वही जो UNAG के रेजोल्यूशन है कि कश्मीरी से पूछा जाए वो पाकिस्तान के साथ रहना चाहते हैं, भारत के साथ रहना चाहिए या इंडिपेंडेंट रहना चाहिए, तो वो उसका हल है। ये तो हिंदुस्तान ने अपनी तरफ से एक बहुत ही ये अनडेमोक्रेटिक स्टेप लिया है और अपनी इस गवर्नमेंट ने अपनी ऑडियंस को, क्योंकि इकोनॉमी भारत की तो इस वक्त बहुत खराब जा रही है, तो उनको दिखाने के लिए कुछ नहीं है, एक अपने लोगों को उन्होंने यही स्टेप देखा ताकि बाकी ये इलेक्शन हो जाए जो आ रहे हैं वो जीत जाए ताकि वो इस इशू को इस्तेमाल कर सके।
जी, भारत से हमें सतीश मिश्रा ज्वाइन करेंगे, लेकिन अभी उस वक्त वो हमारे साथ रबते में नहीं है। डॉक्टर आसिम अलबख्श से हमारा दोबारा रबता बहाल हो गया। आसिम साहब, आप अगर मेरा सवाल सुन सके थे तो उसी को रिपीट कर दीजिए। पाकिस्तान के पास इसके बाद, इस लम्हे के बाद ऑप्शंस क्या हैं? इंटरनेशनल चैनल्स को अप्रोच किया गया है, OIC को, इस्लामिक काउंसिल में भी डॉक्टर मलिहा लोधी ने मुलाकात की रिक्वेस्ट की है कि इजलास बुलाने की भी दरख्वास्त रिपोर्टेडली वो करना चाहेंगी। क्या कर सकता है पाकिस्तान और इंटरनेशनल कम्यूनिटीज़ इस मौके के ऊपर जब भारत एक रेडिकल स्टेप ले चुका है? जी, आसिम अलबख्श साहब से हमारा रबता एक बार फिर बताया गया है कि मुनक़ता हो गया है। डॉक्टर इम्तियाज़ साहब, आज जो रिएक्शन आया इंटरनेशनल कम्युनिटी से, फौरी तौर पे अक़वामे मुत्तहिदा के जो सेक्रेटरी जनरल हैं एंटोनियो गुटेरेस, उन्होंने भी कहा है कि पाकिस्तान और भारत दोनों तहम्मुल और बर्दाश्त से काम लें। चाइना के एम्बेसडर के रेफरेंस से मीडिया में उनका स्टेटमेंट रिपोर्ट हो रहा था कि फ्रीकैन तहम्मुल और बुर्दबारी का और रवादारी का मुजाहरा करें। इमरान ख़ान वज़ीर आज़म पाकिस्तान, वो ये कहते हैं, आज उन्होंने वहाँ पे खिताब किया और ये कहा कि कश्मीर के अंदर से पुलवामा जैसा रद्दअमल आ सकता है। कश्मीर की अपनी जो लीडरशिप है उनमें से मेजॉरिटी या कैद है या नज़रबंद है, सो कश्मीर से क्या आपको कहना चाहिए कि वायर्स आ रही हैं या विजुअल्स आ रहे हैं? सो आम कश्मीरी क्या सोच रहा है इन हालात में?
आम कश्मीरी, मैं तो कश्मीर के अंदर क्या कश्मीरी सोच रहा है मुझे तो पता नहीं, क्योंकि वो वहां पर सारा कुछ बंद कर, सारे कम्युनिकेशन खत्म है, स्क्रैप है, कोई टेलीफोन नहीं है, कोई टेलीविजन नहीं है, कुछ नहीं। यहाँ पर जो कश्मीर है उसको गुस्सा है, वो शॉक्ड है, वो कुछ करना चाहते हैं। तो और दूसरी बात जो आपने की कहा कि दोनों फरीकों से बुरुदबारी पाकिस्तान क्यों लेने, बुरुदबारी से तो भारत ने ही एक्शन किया है, भारत ने कश्मीर के हक पर टाका डाला है, तो उनको चाहिए। तो जैसा आपका सवाल है ये कि आम कश्मीरी कैसे चाहता है, आम कश्मीरी तो शी इज अंडर स्टेट ऑफ शॉक।
सही। डॉक्टर आसिम अलबाग साहब से दोबारा रब्ता हुआ है। डॉक्टर साहब बहुत शुक्रिया, आप मुझे सुन सकती जी? आसिम साहब आपको मेरी आवाज़ आ रही है
जी आ रही सर।
जी? बहुत शुक्रिया, फाइनली हम आपको सुन पा रहे हैं। सिचुएशन काफ़ी डेवलप हो चुकी है, आज बाकायदा एंडोर्समेंट भी हो गई उस सेक्शन की लोकसभा से, और बड़े वाजे फ़र्क के साथ। इसकी कानूनी हैसियत क्या है एक बात, और अब जब ये रेडिकल स्टेप लिया जा चुका है तो क्या इसको रिवर्स करना आसान है, मुमकिन है? इंटरनेशनल कम्युनिटी का क्या रोल बनता है, पाकिस्तान की पोजीशन क्या है, पाकिस्तान क्या इसमें ऐड कर सकता है? जी आसिम साहब आप मुझे सुन पा रहे हैं? जी आसिम अलबख्श साहब को मेरी आवाज़ नहीं पहुंच पा रही, गालबन उनकी लाइन जो है वो ड्रॉप होगी। हम दोबारा उनके साथ रब्ता करते हैं। हमें भारत से सतीश मिश्रा ने ज्वाइन करना था, लेकिन इस वक्त उनका नंबर जो है या उनका रब्ता वो भी नहीं हो पा रहा। हम कोशिश करते हैं कि फ़ख्र इमाम साहब हेड नेशनल असेंबली में कश्मीर कमेटी के, कि वो हमें ज्वाइन करें। सेनेटर मुशाहिद हुसैन सैयद साहब, चूँकि कुछ देर पहले तक पाकिस्तान के अंदर इजलास जारी था, स्विस लीडरशिप के साथ हमारी गुफ्तगू नहीं उस हो पाई थी, लेकिन हम ट्राई करते हैं कि वो इस प्रोग्राम में हमारे साथ मौजूद हों। आसिम अलबाग साहब हमें ज्वाइन करेंगे, सतीश मिश्रा साहब, और मीनवाइल डॉक्टर इम्तियाज़ साहब हमारे साथ हैं जॉर्ज वाशिंगटन यूनिवर्सिटी से, उनकी वाबस्तगी इंटरनेशनल अफेयर्स को देखते हैं। तो डॉक्टर साहब अब ये बताइएगा कि बैनुल अक्वामी जो कवानीन है, या एटलीस्ट यूनाइटेड नेशन, अब उसमें ये कहना चाहिए कि एक इंटरनेशनल फोरम है जिसकी करारदादें मौजूद हैं, तो उसके लिए ये मामला कंसर्न अपने तौर पे भी होना चाहिए। पाकिस्तान तो परसू करेगा या करना चाह रहा है, लेकिन अक्वाम मुत्तहिदा को इटसेल्फ अपनी करारदादों की पासदारी का एहसास होता है, रिवायती तौर पर अगर उसकी वायलेशंस हों, सो अक्वाम मुत्तहिदा क्या कर सकती है?
तो एक मजाक बन चुका है ये। तो देखिए कोई भी जो वो एक सुपर पावर की गेम होती है, इराक कोई कोई काम कर उसे सेंक्शन लगाती है तो एक्शन फॉरन होता है। अगर देखा जाए तो भारत ने जो अकामी यूएन रेजोल्यूशन की धज्जियां उड़ा दी है और उस पर कोई एक्शन नहीं हो सकता। वही एक्शन होने चाहिए जो बाकी मुल्कों पर होती है, लाइक सेंक्शन लगने चाहिए भारत पर, और भारत को कहना चाहिए कि अगर इसके आप ये वापस नहीं लेते तो इसके काफी रिपरकशन है।
तो क्या रिपरकशंस हो सकते हैं? और
रिपरकशन ये हो सकता है उनको सैंक्शन लगाना चाहिए, उनको एक इंटरनेशनल पराया डिस्कार करना चाहिए, जो कि एक कानून तोड़ने पर जो सजा मिल जाती है हम लोगों को। जैसे हमारे पास एग्जाम्पल है, ये ईस्ट टिमोर की हमारे पास एग्जाम्पल है, इराक के हमारे पास एग्जाम्पल है, तो कश्मीर के साथ ऐसा क्यों नहीं हो सकता?
इस वक्त पाकिस्तान की बज़ाहिर ज़रूरत है अमेरिका को, इंटरनेशनल कम्युनिटी को, कि वो मगरबी सरहदों के ऊपर, अफगानिस्तान के मामले के ऊपर, अफगान अमन अमल को आगे बढ़ाए, उसमें कायदाना उसका किरदार हो। चूँकि पाकिस्तान जो है वो भी मजबूरी अपनी बता सकता है, या पाकिस्तान के लिए मशरकी सरहद के ऊपर पाकिस्तान के इंटरेस्ट को प्रोटेक्ट करना इस वक्त अमरीका या इंटरनेशनल कम्युनिटी के लिए कोई ऑब्लिगेशन है?
जी हाँ बिल्कुल, आप ये पाकिस्तान को कह सकता है कि आप मुझे कह रहे हैं कि इस वक्त अमेरिका पाकिस्तान के बीच काफी प्रेशराइज कर रहा है कि वो अफगानिस्तान में उसकी मदद कर ले, लेकिन अफगानिस्तान में कहाँ से मदद हो सकती है जब तक कि कश्मीर का इशू सॉल्व हो जाए? अगर ईस्टर्न फ्रंट पर उनका वो बॉर्डर पर टेंशन इतना जबरदस्त टेंशन चल रहा है तो वेस्टर्न फ्रंट पर वो कैसे मतलब जो हेल्प कर ले? तो वो पाकिस्तान कह सकता है कि अफगानिस्तान का सोल्यूशन इज थ्रू कश्मीर।
सही। अच्छा ये तो कि इंटरनेशनल कम्युनिटी, ख़ासतौर पे जब हम ये बात करें वेस्टर्न वर्ल्ड की, अब एक इस्लामी दुनिया, अगर आप सोशल मीडिया के ऊपर जाएं तो वहाँ पे ये आपको ऐसी पोस्ट बहुत बड़ी नज़र आएंगी कि जिसमें $60 बिलियन तक की इन्वेस्टमेंट जो है वो सऊदी अरेबिया की है, बाकी इस्लामी मुल्कों का तذکرہ जो भारत के साथ बहुत क्लोजली कॉन्टेक्ट में है, या सफारतकारी में है, या कारोबारी ताल्लुकात में है। सो ये OIC जिसने एक एजाजी रुकन की हैसियत से पिछले इजलास में भारत को बुलाया भी था, सो OIC के करने का क्या काम है इन कंडीशंस में?
भारत के इतनी सारी इन्वेस्टमेंट है वहां पर, इतने सारे कॉन्ट्रैक्ट्स हैं, इतने सारे लोग हैं जो काम करते हैं, इतना फॉरेन एक्सचेंज उनके पास आता है, वो कह सकते हैं कि हम आपके कुछ कॉन्ट्रैक्ट्स कैंसिल करते हैं, हम आपके लोगों पर वीजा के रिस्ट्रिक्शन लगा सकते हैं, देख लीजिए आपके कितना फर्क
तो
पड़ेगा।
ये चीजें प्रोडक्टिव हो सकती हैं।
ओ यह बिल्कुल प्रोडक्टिव हो सकती है। इस तक मैं आपसे जैसे अर्ज कर रहा हूँ कि इंडिया की इकोनॉमी बहुत खराब जा रही है, मतलब ये प्रोडक्शन की ग्रोथ रेट स्लो हो रही है, अनएम्प्लॉयमेंट बढ़ रही है, अगर उस पर उनको ये लग जाए तो उससे बहुत प्रोडक्टिव हो जाएगा। ओआईसी ने अभी तक कुछ किया ही नहीं ना, सिर्फ ये देखिए ये लफ्जियात पर तक नहीं चल सकते, स्टेटमेंट से तो बार वो कहते हैं, बार एक कान से सुनता है एक कान से निकाल देता है, जब तक कोई उसके मैं जैसे मैंने कहा रिपरकशन, जब तक कोई उनके उसके लिए कोई पनिशमेंट ना हो तो तब तक तो ये इस मसले पर कोई असर हो नहीं सकता।
अब आपकी असेसमेंट क्या है पाकिस्तान की तरफ, अगर हम वापस आते हैं, पाकिस्तान क्या लाहे अमल इख्तियार कर सकता है? बात जैसे खतरात ज़ाहिर किए हैं इमरान ख़ान साहब ने बताते खुद कि ये बात तो फिर बाकायदा दो न्यूक्लियर मुल्कों के दरमियान जंग की तरफ लेके जा सकती है और फिर इससे पूरी दुनिया के लिए खतरात हैं या खदशात हैं। क्या लगता है कि चीज़ें इस हद तक आगे बढ़ जाएंगी या बढ़ सकती हैं?
बिल्कुल, ये आप दो न्यूक्लियर पावर की बात कर रहे हैं, आप जंग को जंग हो सकती है और ये दुनिया को बताना है कि अगर न्यूक्लियर जंग खुदा ना खास्ता एक न्यूक्लियर एक्सचेंज, वो सिर्फ हिंदुस्तान और पाकिस्तान को तबाह नहीं करेगा, ये दूर दूर तक थाईलैंड इंडोनेशिया दूर दूर तक इसके असरात होते हैं। एक हॉलैंड की एक एनजीओ है, उसने रिसर्च किया है कि अगर देर इज अ न्यूक्लियर एक्सचेंज बिटवीन इंडिया एंड पाकिस्तान वो 1.5 बिलियन लोगों पर असर पड़ सकता है।
सही,
तो इसका ये इसके तो बहुत खतरनाक रेमिफिकेशन है और इंटरनेशनल कम्युनिटी को ये चीज़ बहुत सीरियसली लेनी चाहिए।
एक और कंसर्न ये साबित किया जा रहा है कि क्या ये उसी तरह की कोई हिकमत अमली है जैसे इसराइल की फ़लस्तीन के अंदर है, वहाँ पे आबादकारी के मामलात हों या यूज़ ऑफ फोर्स हो, सो क्या दुनिया जो है वो एक और उस नौीयत का मैदान बनता देख रही है?
मॉडल तो वही है, ये तो इजरायली मॉडल पर काम कर रहे हैं कि वहां पर इतने लोगों को बसा दो, कल को अगर मेजोरिटी को माइनॉरिटी में कन्वर्ट करो, कल को अगर राइशुमारी करनी हो तो वो कहें कि देखिए कि लोगों ने तो हिंदुस्तान के लिए वोट दे दिए कि वो बाहर से हिंदुओं को वहां बसाना चाहते हैं।
कश्मीर के अंदर भारत के ज़ेर इंतज़ाम कश्मीर के अंदर काफ़ी बिल्डअप हुआ है इन दिनों के अंदर, उसकी जो फोर्सेस हैं उनमें वहाँ पे इजाफा किया गया है और कश्मीरी लीडरशिप का ये दावा रहा है पिछले कई बरसों से बिलखसूस कि इसमें जो भी मुज़ाहमत हो रही है वो खालिस्तन कश्मीर से पैदा करदा या जनरेट हुई हुई है, इसमें पाकिस्तान का कोई किरदार नहीं है। सो इन कंडीशंस के बाद जब कश्मीरी लीडरशिप पाबंद सलासल है या घरों के अंदर नज़रबंद है, सो आपको लगता है कि वो जो रिजिलियंस है या वो जो मुजाहमत है वो नज़र आएगी सड़कों के ऊपर?
ये ऐसी कोई बात नहीं है, जब बुरहान वानी की शहादत हुई थी उस वक्त भी काफ़ी सारे कश्मीरी लीडर नज़रबंद उन्होंने किया था, फिर भी लोग सड़कों पर आ गए, तो ये नहीं है कि कोई लीडर उनको अपील करना चाहिए फिर वो निकलेंगे, कश्मीरी खुद ब खुद निकलेंगे।
सही है, नहीं आप वो निकल सकते हैं आप ये करें। सो बहुत शुक्रिया आपका डॉक्टर साहब, आपने हमारे लिए वक्त निकाला, आपने में ज्वाइन किया, आपका बेहद शुक्रिया। हम एक
शुक्रिया
जी नुमान हाशमी साहब ने ज्वाइन किया, डॉक्टर साहब अगर आप हमारे साथ रहें, चूँकि आप भारत से भी हमारे साथ आ गए तो दोनों तरफ का वर्जन रहेगा। नुमान हाशमी साहब से रब्ता हुआ है फाइनली तो वो हमें ज्वाइन कर पा रहे हैं। सो नुमान साहब पहले तो हमें भारत का नुक्ता नज़र दीजिएगा, आज आखिर भारत की लोकसभा ने बड़े मार्जिन के साथ इस जो एक्शन को अप्रूव किया है, जो अबेंडन किया गया 370 आर्टिकल को, सो भारत क्यों कर इसको जायज़ समझता है? क्योंकि दूसरी तरफ का वर्जन तो काफ़ी आया है, लेकिन पहले भारत का पॉइंट ऑफ व्यू हमें एलिब्रेट कीजिएगा।
शुक्रिया मौका देने के लिए। देखिए ऐसा है कि 370 जो हुकूमत में जो पार्टी है बीजेपी
जी,
इसका इलेक्शन जो है इलेक्शन मैनिफेस्टो का हिस्सा था कि हम 370 अबॉलिश करेंगे, और भारत की जो आवाम है आवाम का भी नजरिया यही है कि 370 स्पेशल स्टेटस जो है वो क्यों दिया जाए कश्मीर जम्मू एंड कश्मीर को। दूसरी बात यह है कि इतने सालों से मतलब करीब 70 सालों से ये जो 370 जो है के जरिया जो फायदा पहुंच रहा था जम्मू कश्मीर के लोगों को, क्योंकि कोई भी आर्टिकल्स कोई भी कानून बनते हैं उसका आखिरी जो ये होता है पॉइंट होता है जो वो मकसद होता है वो होता है अवाम के फलाह बहबूद, अवाम को फायदा। तो गवर्नमेंट ने सरकार ने देखिए यहाँ पार्लियामेंट में अपोजिशन 366 के करीब वोट जो है वो फेवर में गया है, यस में गया है, और 66 वोट जो है वो नो में गया है। سیاست ایم پیز نے مخالفت کی ہے قطع نظر یہ حساب سے ان کے اپنے دلائل تھے, لیکن جو سرکار نے جو پوائنٹس دیے ہیں وہ پوائنٹس کافی ویلڈ ہیں اگر عوام کے نظریے سے دیکھا جائے. اور دیکھیں ایک بات اور بھی ہے, عوام ہندوستانی عوام جو ہے وہ کھلے دل سے سپورٹ کر رہی ہے اس سرکار کے فیصلے کا. اب آتے ہیں سرکار نے جو دلیل دی ہے کہ کیوں اس نے وائی ڈیڈ دے ابورش بی ایف ڈی 370 رائٹ, تو یہ کئی دلیلیں سرکار کے پوائنٹس ہیں. ایک تو یہ ہے کہ روزگار جو ہے وہاں پہ ختم تھا. پہلا پوائنٹ تو یہ ہے کہ سیاسی جو کچھ خاندان ہیں وہاں چار پانچ, ان کے ہاتھ میں دولت تھی, جو سبسڈی سینٹر سے جاتا تھا ہنڈریڈ آف کروڑ, وہ جو کچھ جماعتوں کے ہاتھ میں تھا, اور عوام جو ہے وہ غریب کی غریب ہی رہی. دیکھیں پر کیپیٹا انکم اگر آل اوور انڈیا کی بات کریں تو اراؤنڈ 1,18,000 روپیز ہے پر کیپیٹا انکم, لیکن وہیں اگر کشمیر کی بات کریں تو یہ قریب 31,000 روپیز بیٹھتا ہے. بہت زیادہ فرق ہے, اگر 370 سے کیا فائدہ ہو رہا تھا عوام کو وہاں پہ. دوسری بات کہ آپ کو وہاں پہ مائنورٹیز کی اگر بات کریں تو ہندوستان میں مائنورٹی کمیشن ہے, وہاں کی سرکار نے مائنورٹی کمیشن, وہاں بھی مائنورٹی ہے, اس لیے مائنورٹی کمیشن کا کبھی جو ہے گٹھن جسے بولتے ہیں وہ نہیں کیا. اس طرح سے کئی پوائنٹ ہے. زمین کا معاملہ لیے, وہاں جو زمین ہے کشمیری عوام کے لیے, یہ ہندوستان میں اگر اگر ایک ایکڑ میجرمنٹ ہوتا ہے ایک ایکڑ کا رائٹ, یا اسکوائر فٹ کے حساب سے لیجیے, یا اسکوائر فٹ ہے دہلی میں کی بات کیا کر رہے ہیں, ہم سیکنڈ ٹیئر شہر کی بات کریں, جیسے جو چھوٹے شہریں ہیں کانپور ہے یو پی کا شہر ہے, یا بھوپال ہے مدھیہ پردیش میں ہے, یا بہار میں پٹنہ جیسے شہر ہیں, وہاں پہ بھی زمین کی قیمت جو ہے وہ منیمم کچھ بھی نہیں تو اراؤنڈ 10,000 روپیز اسکوائر فٹ کے حساب سے ہے. لیکن شری نگر کے پرائم لوکیشن میں آپ گوگل بھی کر سکتے ہیں, دیکھ سکتے ہیں, جو بھی اور ایکسپرٹس وہاں بیٹھے ہوئے ہیں جو سن رہے ہیں بات وہ دیکھ بھی سکتے ہیں, شری نگر کے پرائم لوکیشن میں زمین کی قیمت جو ہے 3,000 to 2,300 روپے کی قیمت وہاں پہ ہے پرائم لوکیشن میں شری نگر کے, جبکہ پرائم لوکیشن میں تو مطلب 50,000-1,00,000 روپے اسکوائر فٹ پہ چلا جاتا ہے زمینوں کی. بہت سارا مسائل.
تو یہ جو فائنانشیل یا اکنامک آپ پہلو بتا رہے ہیں تو یہ چیزیں کشمیر کی عوام کو اپیل کر سکتی ہیں. یہ جو آپ نے مالی اس کے پہلو بتائے ہیں کہ انٹیگریشن اگر یہ ہوتی ہے تو اس طرح سے آف کورس جو ہے وہ پر کیپیٹا انکم بھی بڑھتی ہے, آف کورس ان کی جو لینڈ اور ان کی پراپرٹیز یا ایسٹس ہیں ان کی قیمتیں بڑھتی ہیں, تو یہ چیزیں کشمیر کے عام آدمی کو متاثر کر سکتی ہیں.
بالکل کر سکتے ہیں, کیونکہ اس طرح کے ریئیکشن بھی کچھ آنے شروع ہوئے ہیں, کچھ ریئیکشن آنے شروع ہوئے ہیں. دیکھیے ایسا ہے کہ جس گوا جیسے ہندوستان کا ایک خوبصورت ساحلی سمندر ایک شہر ہے اور کافی وہاں پہ فارنر بھی ہے, زمین کی قیمت بھی وہاں زیادہ ہے, یا پونے جیسا شہر ڈیولپ کرتا ہوا مہاراشٹر کا, تو کوئی بھی نارتھ انڈین جو ہے وہاں پہ بہت کم ایسے جاتے ہیں, ان کو فریڈم ہے, وہ جائیں وہاں زمینیں خریدیں بزنس کریں, مگر کون جاتا ہے, وہ اپنے وہ سوچتا ہی ہے کہ وہاں جانے سے میرا کھانا بدل جائے گا, پانی بدل جائے گا, میری زبان بدل جائے گی, زبان کی مشکلات ہیں. تو معاملہ یہ ہے کشمیر میں یہ جو ہے, کچھ لوگ جو کہہ رہے ہیں کہ سبھی ہندوستانی جا کے وہاں پہ سیٹل ہوں گے, ڈیموگرافی چینج ہو جائے گا, کشمیری جو ویلی میں خاص کر جو مسلم آبادی ہے وہ مائنورٹی میں ہو جائے گی غیر مسلم, لیکن ایسا نہیں, کون وہاں پہ جا کے رہے گا, ایسا جگہ تو یہاں پہ کئی ہیں ویسے, ہل اسٹیشن ایریا کون رہتا ہے, نینی تال ہے بازو میں ادھر پاس میں دہلی کے قریب ہے, کتنے لوگ رہتے جاتے ہیں, کچھ گھنٹہ بتاتے ہیں چلے جاتے ہیں. لیکن اس کا فائدہ کشمیر کے عوام کو ہوگا, کیا ہے کہ اگر انویسٹر جو ہے جو انویسٹر ہے وہ کشمیر میں زمین خریدے گا.
ٹھیک ہے, پاکستان سے بھی ورژن لیتے ہیں, آصم الحق صاحب سے ہمارا دوبارہ رابطہ بحال ہو گیا. آصم صاحب بہت شکریہ آپ کا. میں نعمان ہاشمی صاحب ہمارے ساتھ ہیں بھارت سے, اور میں پوچھ رہا تھا ان سے کہ آخر بھارت کی حکومت اور بھارت کے عوام اس پیشر پہ کیا سوچ رہے ہیں, اور وہ کچھ بتا رہے تھے وہاں پہ. آپ بتائیے گا, اس وقت پاکستان کے اندر سخت رد عمل ہے, پاکستان کے اندر ریلیز اور مظاہرے ہیں, اور پاکستان کے زیر انتظام کشمیر کے اندر بالخصوص, پاکستان کے پاس کیا آپشنز ہیں انٹرنیشنل کمیونٹی کو وہ انگیج کر سکتا ہے یا مودی صاحب آلریڈی انٹرنیشنل جو کمیونٹی ہے آپ کو لگتا ہے کہ وہ ان کو انگیج کر سکیں یا آن بورڈ لے چکے ہیں اس معاملے کے اوپر؟
دیکھیے پاکستان کے پاس جو راستہ ہے وہ یہی ہے کہ وہ انٹرنیشنل کمیونٹی کو انگیج کرے, لیکن ساتھ ہی ساتھ اپنا یہ اسٹانس کنسسٹنٹ رکھے. ایک طرف اگر آپ انٹرنیشنل کمیونٹی کو کشمیر کی بات کر رہے ہیں, دوسری طرف انڈیا کے ساتھ پیس ورسز کی بات کر رہے ہوں, سیکیورٹی کونسل میں سیٹ کے لیے تعاون کی بات کر رہے ہوں, ٹریڈ کی بات کر رہے ہوں, وہ دونوں باتیں ساتھ چلتی نہیں. اسی لیے پھر انٹرنیشنل کمیونٹی جو ہمارے ایشوز ہوتے ہیں یا کنسرنز ہوتے ہیں ان کو ایڈریس کرنے میں کچھ تعامل سے کام لیتی ہے, کیونکہ بہرحال دنیا ایک گلوبل ولیج ہے اور سب ممالک کے ایک دوسرے کے ساتھ تعلقات ہیں, تجارتی بھی ہیں اور دفاعی تعاون ہیں اور جو ملٹی لیٹرل آرگنائزیشنز ہیں یا فورا ہیں وہاں پہ وہ اکٹھے ہوتے ہیں. تو اس وجہ سے وہ جب تک آپ کے ہاں ایک سنجیدگی کا ایلیمنٹ نہیں ہوگا آپ کی بات نہیں سنی جائے گی. اور میرا خیال ہے کہ پاکستان کے لیے ضروری ہے اور پاکستان کے پاس آپشن بھی شاید یہی ہے اور اس آپشن کو استعمال کرنے کا وقت بھی اب آ چکا ہے کہ پاکستان کسی بھی صورت یہ ظاہر نہ کرے کہ وہ ایک طرف تو بھارت کی شکایت کر رہا ہے یا بھارت سے وہ ایک ایشو کو جو ہے وہ حل کروانا چاہتا ہے, دوسری طرف وہ خود سے جو بائیلیٹرل لیول پہ اس طرح کے معاملات کر رہا ہو جس سے دوسروں کو لگے کہ یہ ہمیں اس طرح کمٹ کروا کے اور خود جو ہے اپنے یہ تو خود اتنے سیریس نہیں ہیں. تو اس لیے یہ چیزیں جو ہے ہمیں ان کو دیکھنا پڑے گا.
صحیح.
کیونکہ بھارت نے ظاہر ہے کہ کسی قسم کی کوئی فارمیلٹی رکھی نہیں, چاہے سارک کے معاملات ہوں, چاہے ریجنل ایشوز ہوں, بنگلہ دیش کے ساتھ معاملات ہوں, وہ ہر چیز میں جو ہے ہمیں مطلب ایک ایون کرکٹ کے معاملات ہیں بائیلیٹرل وہ سیریز کھیلنے کو تیار نہیں ہے, تو وہ اپنے معاملے میں بالکل فوکسڈ ہیں. میرا خیال ہے کہ ہمارے لیے اب یہ وقت آیا ہے کہ پاکستان بھی اپنے معاملے میں فوکسڈ ہو اگر وہ کشمیر کے بارے میں سیریس ہے تو.
اور جیسا کہ آج ہم تو پارلیمنٹ کا اجلاس دیکھ رہے تھے, پارلیمنٹ کے اجلاس کے اندر جو دو جملے ہیں وہ یہ ہے کہ شہباز شریف صاحب نے اسپیچ کی, پرائم منسٹر کہتے ہیں کہ جی مجھے بتائیے کہ میں نے کیا نہیں کیا, تو آگے سے جواب آتا ہے کہ جی نہیں آپ دست شفقت رکھیں, آگے سے وہ مشورہ دیا جاتا ہے کہ آپ صرف انسپائر کریں. سو یہی اس کا سلیوشن ہے, کیا کریں مشترکہ لائے ہم نے کیا ہو. جی جی پارلیمنٹ ایک بڑا تھنک ٹینک ہے نا جی, وہاں پہ نمائندگی ہے, تو کیا کرے وہاں سے, تو ایسی کوئی بات ہے کہ ایک گھنٹے کی پروسیڈنگ دیکھی ہیں وہاں پہ تو کوئی ایسا خیال نظر نہیں آ رہا جس کے اوپر کوئی بہت بڑی وہ منفرد یا مختلف بات ہو.
دیکھیے یہ بات بھی درست ہے اور اپوزیشن کی طرف سے جیسا آپ نے اپوزیشن لیڈر کی بات کی کہ انہوں نے کہا ہے کہ آپ دست شفقت رکھے, اس کا مقصد بنیادی طور پہ یہ ہے کہ ملک میں ایک کوہین کا ماحول بنے تاکہ کوئی ڈیسنٹنگ وائس اس معاملے پہ نہ ہو یا کسی کے پولیٹیکل ریزرویشنز نہ ہوں یا پولیٹیکل ریزرویشنز کو وہ اس مسئلے کے ایکسپریشن میں جو ہے وہ رکاوٹ نہ بننے دیں. تو اس وجہ سے جو ہے وہ کہتے ہیں کہ ایک ماحول جو اس وقت ایک ٹینس ہے گورنمنٹ اور اپوزیشن کے درمیان اور ایک دوسرے کے ساتھ جو ہے ایک ہر وقت جو ایک محاذرائی کسی کیفیت رہتی ہے, اس سے وہ چاہتے ہیں ان کا اشارہ تھا کہ نکلا جائے. لیکن در حقیقت اس میں معاملہ یہ ہے کہ جو بھی اویلیبل فورم ہے وہاں پہ پاکستان مدلل طریقے سے اپنی بات کو پیش کرے, ایک دفعہ پیش کرے, دس دفعہ پیش کرے, لوگ بور ہو جائیں تب بھی وہ پیش کرتا رہے, لیکن وہ مدلل بات ہو اور اس کو ہمارے ایکشن سپورٹ کر رہے ہوں.
آج ہی کی ڈیولپمنٹ اگر ہم دیکھ لیں او آئی سی کے اندر بات ہوئی ہے, اقوام متحدہ کی سلامتی کونسل کی پریزیڈنٹ سے ملی الودی جو ہیں ان کا جو ٹویٹ یا ان کے ریفرنس جو خبریں آ رہی ہیں کہ ملاقات ہونے جا رہی ہے, وزیر اعظم پاکستان جو ہیں وہ ترکی سے بات کرتے ہیں, سعودی عربیہ اور باقی دوست ملکوں سے انٹرنیشنل کمیونٹی سے اس کے اوپر گفتگو کرتے ہیں. اور کیا ہو سکتا ہے, کیا جیسے عمران خان یہ کہتے ہیں کہ پھر اس کا مطلب ہے کہ پلوامہ جیسے حملے انٹرنلی جنریٹڈ ہو سکتے ہیں, یا پھر وہ اپوزیشن سے کہتے ہیں کہ آپ بتائیں کیا جنگ کر دیں. سو کیا جنگ بھی ایک آپشن ہے؟
نہیں نہیں جنگ کوئی آپشن نہیں ہے. آپشن یہ ہے کہ آپ یہ معلوم ہو گیا آپ بھارت سے ناراض ہیں یا خفا ہیں یا آپ کے تحفظات ہیں, اس لیے آپ بھارت کی طرف جو روز ایک دوستی کا ہاتھ بڑھاتے ہیں اس ہاتھ کو کچھ دیر کے لیے اپنے پاس سمیٹ لیں اور اس کو محفوظ رکھیں. اور یہ جو روز ہمیں بتایا جاتا ہے کہ جی وہ اگر تجارت ہو جائے گی تو ایسا ہوگا بھارت کے ساتھ, جو ہم دنیا کے 191-92 دیگر ممالک کا تجارت کر کے نہیں حاصل کر سکے وہ ایک بھارت سے بھی حاصل نہیں ہوگا, اس کا ہمیں یقین رکھنا چاہیے. اور تیسری چیز یہ ہے کہ یہ کھیلوں کے مقابلے یا باقی یہ سیکیورٹی کونسل کی سیٹ کے معاملے میں تعاون یا فلاں ان چیزوں سے بھی ہمیں ذرا دستکش ہونا چاہیے اور ہمیں اپنا ایک سٹانس رکھنا چاہیے جس طرح بھارت نے ہمارے لیے رکھا ہے, وہ کسی کوئی ان کے پاس آپشن نہیں. ہم روز کیوں بھاگے جاتے ہیں, ایک طرف ہمیں کشمیر کے معاملہ ہے اس میں ہم کسی بھی حد پہ جانے کو تیار ہیں, तो इसका मतलब कि ये तजारत और भारत से दोस्ती ये किसी भी हद में नहीं आते जिसके लिए हम रोज जो है वो इतनी
और अगर ये इतनी प्रोडक्टिव होती तो ऑफकोर्स फिर पाकिस्तान तजारत के नुक्ता नज़र से भारत के लिए बड़ी आइडियल है, क्योंकि पाकिस्तान के जरिए वो राहदारी लेता है और सेंट्रल एशिया तक जाता है। सो भारत को अगर परवाह नहीं तो पाकिस्तान वाकता क्यों आगे बढ़ रहा है। नुमान हाशमी साहब, आप ये बताइएगा कि अब इसमें इंटरनेशनल कम्यूनिटी के रोल की बात हो रही है, अकवा मुतहदा जैसा फोरम है, OIC है, सो इनसे कोई किसी तरह का कोई दबाव भारत तवक्को रखता है या उसने पूरी कैलकुलेशन कर रखी थी उसके ऊपर या किसी हद तक इंगेज कर रखा था? नुमान साहब जी, नुमान हाशमी आप हमारे साथ हैं? नुमान हाशमी साहब आप मुझे सुन सकते हैं? जी नुमान तक हमारी आवाज़ नहीं पहुंच पा रही, नुमान हाशमी मुझे नहीं सुन पा रहे हैं। जी नुमान साहब आप मुझे सुन पा रहे हैं?
जी हाँ बिल्कुल सुन
जी,
रहा हूँ।
हाँ अब बताइएगा आप।
तो मैं ये कह रहा था कि हिंदुस्तान की मौजूदा हुकूमत बहुत बड़ी एक मैसिव मेजोरिटी के साथ आई है और अवाम की अक्सरियत जो है वो इस हुकूमत के सरकार के फैसले के साथ खड़ी है। ना सिर्फ अवाम की अक्सरियत बल्कि आप देखें 366 सपोर्ट में पार्लियामेंट में लोकसभा में जो लोअर हाउस है उसमें वोट पड़े हैं और ओनली 66 जो है वो खिलाफ में वोट पड़े हैं। तो इसका साफ मामला ये है कि OIC है, ऑर्गेनाइजेशन ऑफ इस्लामिक ऑर्गेनाइजेशन जो है, चाहे वो यूनाइटेड नेशन हो, सिक्योरिटी काउंसिल हो, इसका कोई असर यूं नहीं पड़ने वाला है। ये शिमला पाकिस्तान हुकूमत या पाकिस्तानी मीडिया शिमला समझौते का जो पाकिस्तान के उस वक्त प्रेसिडेंट ज़ुल्फ़िकार अली भुट्टो और इंदिरा गांधी मिसेस गांधी के बीच में जो हुआ था, तो वो शिमला समझौते में सीधे तौर पे कश्मीर का कोई जिक्र नहीं था। वो ये था कि जो तनाज़ा है, डिस्प्यूट है, वो बायलेटरल जो है बातचीत के जरिया उसको हल होगा। लेकिन आप देखिए 1999 में कारगिल हुआ तो वो बायलेटरल उसमें शिमला समझौते का कहां से पास रखा गया जब कारगिल हुआ। तो ये मामला और दूसरी बात एक और भी बात है, आजादी के बाद जब अंग्रेजों ने आजादी दी, भारत को और पाकिस्तान दोनों आजाद हुए, तो करीब 500 करीब स्टेट्स ऐसे थे ऊपर जिनको ये फैसला दिया गया, आप फैसला कीजिए किसके साथ जाएंगे। तो जैसे जूनागढ़ है, उन्होंने फैसला किया कि हम पाकिस्तान के साथ जाएंगे जूनागढ़ नवाब ने, लेकिन अवाम की अक्सरियत का फैसला खिलाफ में था। महाराजा हरि सिंह थे कश्मीर, जम्मू कश्मीर के महाराजा हरि सिंह थे, उन्होंने कहा कि नहीं मैं पाकिस्तान के साथ भी नहीं जाऊंगा, इंडिया के साथ भी नहीं जाऊंगा। उसके बाद जंग होती है, जंग होने के बाद वो भारत से मदद मांगते हैं और मदद मांगने के बाद जो है भारत उनके साथ महाराजा हरि सिंह के साथ एग्रीमेंट करता है, अपनी फौज उतारता है और इस बीच में एक बड़ा हिस्सा कश्मीर का पाकिस्तान के पास चला गया, सीज फायर हो गया जो आज मौजूदा लाइन ऑफ कंट्रोल है, LOC जो है। तो कहने का मतलब ये है कि पाकिस्तान का कभी कोई एस्पेक्ट तो नहीं था ना कश्मीर पे, जब बंटवारा हुआ रेड क्लिफ्स ने जो बंटवारा किया उस बंटवारे में मिस्टर रेड क्लिफ्स ने जो कलम चलाया बंटवारे का उसमें कश्मीर तो के तो कोई ये नहीं था और न ही उस वक्त मोहम्मद अली जीना जो थे द फाउंडर ऑफ पाकिस्तान उन्होंने भी कश्मीर को लेकर के कोई बात नहीं कही थी।
ठीक, अब इसको समझ करने में सेगमेंट को आप ये बताएं,
वहां पे वैली में मेजॉरिटी जो है वो मुस्लिम्स है, इसको लेकर पाकिस्तान ने अपना
आखिरी सवाल है, तकरीबन 15 मिलियन के करीब है कश्मीर की आबादी और उसमें से मेजॉरिटी जो है वो बाहर देखने में आता है कि वो मुजाहमत की तरफ है या उसका झुकाव पाकिस्तान की तरफ है। सो भारत की क्या स्ट्रेटजी है, पॉलिटिकली इंगेज करेगा या ताकत से उसको लगता है कि वो दबा पाएगा?
देखिए पॉलिटिकली इंगेज करेगा, भारत की कोशिश ये है। आप देखिए पहले यहाँ पे मैं एक एग्जाम्पल दे रहा हूँ, जो सिविल सर्विस का एग्जाम होता है ऑल ओवर इंडिया का, टफ एग्जाम होता है, लाखों लोग शामिल होते हैं यूनियन पब्लिक सर्विस कमीशन के एग्जाम्स जिसमें से ब्यूरोक्रेट्स निकलते हैं, चाहे वो IAS हुए, IPS हुए, IFS हुए, इंडियन फॉरेन सर्विस के लिए हुए, इसमें कश्मीर के लड़के नहीं आते थे। लेकिन इधर पिछले चंद सालों से हालांकि मोदी 2014 मोदी के ही दौर से देखा जा रहा है कि कश्मीर से भी लड़के सिविल सर्विस में आ रहे हैं और दूसरे स्टेट में साउथ में भी पोस्टिंग हो रही है, आईपीएस हो रहे हैं या आईएएस हो रहे हैं। हालांकि एक अलग बात है, अभी पॉलिटिकल ग्राउंड पे एक आईपीएस कश्मीरी लड़के ने इस्तीफा दे करके फिर एक पॉलिटिकल पार्टी अपना उन्होंने आउटफिट बनाया है। कहने का मतलब ये है कि कश्मीर के जो अवाम है, कश्मीर के लड़के हैं, वो पूरे हिंदुस्तान के अलग अलग यूनिवर्सिटी में पढ़ रहे हैं। हर जगह पे एलिमेंट्स ऐसे होते हैं, शिद्दत पसंद हम माइनोरिटीज में होते हैं, जो कुछ होता है तो वो टारगेट कर लिया, किसी यूनिवर्सिटी में पिटाई हो गई, वो भी ऐसा आइसोलेटेड केस हुआ है जिसके सरकार ने फिर सख्ती दिखाई है। यूनिवर्सिटी का एडमिनिस्ट्रेशन ने उन लड़कों को निकाला जिन्होंने हम ऐसे कश्मीरी लड़कों पे अटैक किया था, जैसे पुलवामा वाला इंसिडेंट को लेकर के अगर देखा जाए तो हुकूमत जो है अवाम को अपना चाहती है। लेकिन मसला ये है कि वहां पे जो पॉलिटिकल जो हुर्रियत के नेता हैं, आप एक चीज देखिए, हुर्रियत के लीडर्स हैं, नौजवानों को तो वहां पे शहीद करवा रहे हैं कि शहीद हो जाओ, उनकी जान गंवा रहे हैं वो शहादत के नाम पे। लेकिन इनके बेटे कहाँ हैं? अली शाह गिलानी के एक बेटे जो है वो रावलपिंडी में प्रैक्टिस करते हैं, बड़े बेटे डॉक्टर। दूसरे बेटे जहूर है, वो इंडिया में प्राइवेट एयरलाइंस में जॉब करते हैं। बेटी है वो जद्दा में रहती है। उसी तरह से जो जमात की वुमेन विंग है, उनकी जो हेड है अदालिबा, इस तरह से नाम है, याद नहीं आ रहा है, उनके दो बच्चे हैं, वो दोनों फॉरेन कंट्री में पढ़ते हैं। तो हुर्रियत के कई ऐसे लीडर हैं जिनके बच्चे तो जिहाद में, उनके बच्चों को तो शामिल नहीं कराते।
ठीक है, ये कहां पे मैं इसको समझ करने से पहले यहां से मतलब इस एंगल पे भी कि पाकिस्तान के अंदर भी यही सवाल उठाया जाता है, जब एक मजहबी लीडरशिप सामने आती है तो उनसे भी, उनके ऊपर भी यही तनकीद होती है कि आप मुल्क के अंदर तो लोगों को जिहाद इन चीज़ों के लिए इकट्ठा करते हैं लेकिन आपके बच्चे नहीं, तो क्या ये चीज़ अगर इसके ऊपर वो स्ट्राइक करते हैं या इसको प्रोजेक्ट करते हैं, सो ये जो तहरीक है बज़ाहिर ये ठंडी पड़ सकती है, एक बात ताकत के साथ इंगेज कर सकते हैं पॉलिटिकली या बाकी फाइनेंशियल बेनिफिट्स वो कहना चाहिए कि उनको मेन स्ट्रीम में लाने के लिए तरकीब दे सकते हैं।
बिल्कुल, ये बात ध्यान में रखिए कि ये एक तरफ हम मौरूसियत की बात करते हैं, उसी तरफ हम तवज्जो करते हैं। जो भी ये इनकलाबी या नजरियाती तहरीक होती हैं उनमें जरूरी नहीं होता कि जो वालिद या वालदा जो बात कर रहे हैं बच्चे वो करें, या जो बच्चे कह रहे हैं वो वालिद या वालदा करें। खुद भाई पाकिस्तान कादर मोहम्मद अली जिन्ना की बेटी जो थी वो दूसरे ख्याल की थी, वो इंडिया में रही, लेकिन क्या इससे उनका मुकदमा कमजोर हुआ या क्या इससे इसका मतलब है कि गलत कर रहे थे जो मुसलमानों के लिए काम किया है या उनके लिए मुल्क बनाया जिसके लिए आज हम उनके शुक्रगुजार हैं। इसी तरह मौलाना मौदूदी को देख लीजिए, ये एक ऐसी बहस है जो डी ट्रैक करने के लिए है जिसका कोई खास मकसद नहीं है। असल चीज ये है कि आपका जो मुकदमा है वो मबनी बर हकायक है कि नहीं है, और वो अगर ये मुकदमा ना होता तो 1927 1931 जो कश्मीर की मामलात हैं ये 1947 से शुरू नहीं हुए। कश्मीर के जो इश्यूज हैं उससे पहले से चल रहे हैं, जिसमें आप सिटीजनशिप का मामला देख लें, फिर वो जो कत्लेआम हुआ कश्मीर में 1931 में वो देख लें, तो ये तो पुराना एक सिलसिला चला रहा है। इनको तो शिनाख्त मिली नहीं, 1947 में पाकिस्तान भी बन गया, हिंदुस्तान बन गया, लेकिन कश्मीरी कहाँ गए जिनका मामला पहले से चला आ रहा था। तो इस वजह से ये इसको एक छोटी स्पेक्ट्रम में देखना जो है ये गलत होगा, और ये है कि कश्मीर में जो लोग कन्विंस्ड हैं वो किसी के हुर्रियत के कहने से कन्विंस नहीं हुए, उनके रोज के तजर्बात, पिछले 70 साल के तजर्बात, भारत के साथ जो उनका भारत ने उनके साथ वादे किए, पहले उनके साथ इस स्वाब का वादा किया, फिर अभी देखिए उनको ये जो आईनी जो शेख है 370 इसका उनको वो दिया, 35A जो वो महाराजा के दौर से चली आ रही थी उसको फॉर्मलाइज किया, लेकिन क्या हुआ, भारत ने उन सबको स्क्रैप कर दिया।
ठीक।
और आज यानी जो बेट्रेल है वो पाकिस्तान तो इनको मानता नहीं शिकों को, लेकिन मसला ये है कि ये तो इंडिया में ने कश्मीरियों का स्टेटस भी डाउनग्रेड कर दिया ना।
ठीक।
आज रियासत जम्मू कश्मीर एग्जिस्ट ही नहीं करती, यानी कल 5 अगस्त के बाद रियासत जम्मू कश्मीर खत्म हो गई, इंडिया ने लद्दाख को अलग कर दिया, जम्मू कश्मीर और लद्दाख के नाम की दो यूनियन टेरिटरीज बना दी। यानी जिस तरह पाकिस्तान ने फाटा को सूबा बनाया, इन्होंने एक रियासत को फाटा के दर्जे पे बना दिया कि उसको यानी डाउनग्रेड कर दिया, और एक लॉलीपॉप ये दे दिया अमित शाह साहब ने कि जब अगर हालात ठीक हुए और अच्छा चाल चलन हुआ तो हम फिर इनको जो है वो स्टेटहुड दे देंगे। यानी ये तो बहुत ही एक हतक आमेज बात है कि कहां आप एक्सक्लूसिव सेमी टूर्नामेंट स्टेट बनाई 370 के तहत, तो कहां उसको स्टेट भी नहीं रहने दिया, यानी सूबे का स्टेटस भी उसको ले लिया।
और इसमें जो भारत ने एक चीज शायद फैक्टर इन नहीं की वो ये है कि खुद चीन का भी क्लेम है इस टेरिटरी पे, और ये जो अक्साई चीन के साथ इलाके हैं, और ये
चीन का क्लेम क्यों नहीं आ रहा? सवाल तो ये पैदा होता है मुझे, लेकिन इसको सेगमेंट को वाइंड अप करना होगा, मुझे अगले दो सेगमेंट को समअप करना है। बहुत शुक्रिया आसिम अलबक साहब आपका भी, आपने ज्वाइन किया, और आपके भी हम ममनून हैं नुमान हाशमी साहब और डॉक्टर इम्तियाज साहब आप हमारे साथ थे, सबका बेहद शुक्रिया। एक ब्रेक, ब्रेक के बाद वापस आते हैं प्रोग्राम के अगले सेगमेंट में बात करते हैं।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहाँ रंग, मैं हूँ असद हसन और प्रोड्यूसर हमारे साथ असफर इमाम, और प्रोग्राम के सिलसिले में अफगानिस्तान के ऊपर बात करेंगे। एक डेवलपमेंट है, एक स्टेटमेंट के रेफरेंस में, पाकिस्तान के सफ़ीर जाहिद नसरुल्ला वो अफगानिस्तान के अंदर तैनात हैं, और उन्होंने वॉइस ऑफ अमेरिका की पश्तो सर्विस से गुफ्तगू की है, और उनका कहना या उनका दावा यह है कि अमरीका और तालिबान के दरमियान अफगानिस्तान में अमन अमल से मुतालिक हतमी समझौता जो है वो 13 अगस्त को मुतवक्के है। वॉइस ऑफ अमेरिका से उनकी ये गुफ्तगू थी, और हतमी समझौता वो कहते हैं कि 13 अगस्त को होने का इम्कान है। इससे कबल तालिबान ने भी ये दावा किया था कि अमेरिका के साथ जो अमन मुज़ाकरात जारी हैं वो अफगानिस्तान से गैर मुल्की फ़ौज के इनखला के मामले पर जो इख्तलाफात थे वो दूर हो चुके हैं, और उन्होंने भी इस तरह का स्टेटमेंट दिया था कि जल्द किसी मुआहदे तक पहुँचा जा सकता है। सो ऐसे वक्त में जब पाकिस्तान ख़ासतौर पर इसके अंदर एक बड़े किरदार के तौर पर अपना काम कर रहा है, उसकी अपनी मशरकी सरहदों के ऊपर भारत के साथ सख्त तनाव हो गया है, तो क्या अफगान पीस प्रोसेस उस कहना चाहिए कि जो असरात हैं मशरकी सरहद के ऊपर उससे बिल्कुल आज़ाद हो के आगे बढ़ सकता है, और क्या वाकई 13 अगस्त को कोई बड़ी पेशरफ्त होने जा रही है? आसिफ नंग साहब हमारे साथ हैं, गवर्नर अफगानिस्तान के सूबा लगमान के, और हमें ज्वाइन कर किया है डॉक्टर मुक्तदर खान साहब ने, इंटरनेशनल रिलेशंस के एक्सपर्ट हैं, प्रोफेसर हैं और तजयकार हैं हमारे साथ हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। गवर्नर आसिफ नंग साहब, आप ये बताइएगा कि वाकईतन ये तवक्को की जा रही है कि 13 अगस्त को कोई मुआहदा हो सकता है, आपको लगता है कि डेवलपमेंट या गुफ्तगू इतनी आगे बढ़ चुकी है कि बात मुआहदे तक पहुंच गई है?
हेलो
जी, आसिफ नंग साहब, आपको मेरी आवाज आ रही है?
जी,
मैंने तमहीद में पूरा बताया कि पाकिस्तान के जो एम्बेसडर हैं अफगानिस्तान में वो पूरे एतमाद हैं कि 13 अगस्त को अमेरिका और तालिबान के दरमियान मुआहदा हो सकता है। इससे पहले तालिबान भी इसी तरह की उम्मीद जाहिर कर रहे थे। आपको लगता है कि इतनी पेशरफ्त, इतनी डेवलपमेंट हो चुकी है कि बात मुआहदे के करीब है?
जी, मैं सलाम पेश करता हूँ आपको, सामीन को, मेहमानों को। जहाँ तक वो फाइनल मतलब उस पर साइन करना है वो तो यहाँ पे इम्पोर्टेंट है अफगान आवाम के लिए, लेकिन कहा जाता है कि ये आगे कुछ दिनों में होगा, लेकिन खलीलजाद ने आज बताया कि उसके लिए हमारे लिए टाइम है, तो दौरी दिल्ली पर वो सफर कर गया, तो हम समझते हैं कि शायद एक हफ्ते दो हफ्ते में इसका फाइनल साइनिंग भी होगा।
सही, एक दो हफ्ते में आपको लगता है कि डेवलपमेंट्स हो सकती हैं? डॉक्टर मुक्तदर खान साहब, दोहा कॉन्फ्रेंस, दोहा मुजाकरात काफ़ी अरसे से जारी हैं, पाकिस्तान मीडिएट कर रहा है, और आप कॉन्फिडेंट हैं कि सितंबर से पहले, अफगानिस्तान में सदारती इंतखाबात से पहले या इस महीने कोई मेजर एक डेवलपमेंट हो सकती है जैसी तवक्को जाहिर की जा रही है?
देखिए, अफगानिस्तान के साथ, तालिबान के साथ जो डायलॉग चल रहा है तो ये कई सालों से चल रहा है, लेकिन ये पहली बार है कि पाकिस्तान और तालिबान दोनों, और एट द टेबल इमरान खान के दौरे के बाद, अमेरिका के दौरे के बाद पाकिस्तान इज आल्सो ऑन बोर्ड, तो हो सकता है कि कोई प्रोग्रेस हो। लेकिन अभी, अब जैसा कि जलमे खलीलजाद कल इंडिया जा रहे हैं, अभी इंडिया के मौकिफ का पता नहीं चला कि विल इंडिया आल्सो कोऑपरेट, तो उनको जो इंटरनेशनल कंसेंसस चाहिए वो अभी तक हासिल नहीं हुआ है। और दूसरी चीज ये है कि जो फर्स्ट स्टेप है वो अमेरिका को लेना पड़ेगा कि फौजें वहां से निकालना शुरू करें, جب تک کہ امریکہ کے فوجیں ودرا ہونا نہیں شروع ہوں گی طالبان کے لیے کوئی کمٹمنٹ نہیں ہے ایکسیپٹ کہ یہ اگری کر لے کہ وہ جو گورنمنٹ ہے ان کے ساتھ نیگوسیشن شروع کرے گی. تو مجھے نہیں لگتا کہ انٹرنیشنل کنسنسس کے بغیر امریکہ وہاں سے ودرا ہوگا, اور اگر امریکہ کے ٹروپس نکلنا شروع نہیں ہوتے وہاں سے تو یہ پیس پروسیس آگے نہیں بڑھے گا.
امریکہ, آپ کو پتا کہ مائک پومپیو یہ کہہ چکے ہیں کہ ہم وہاں سے فوجوں کے انخلاب کے اوپر جو ہے وہ بات کر سکتے ہیں, اور اس کے بدلے میں طالبان جو ہے ان سے یہ گارنٹی مانگی گئی ہے کہ وہ کسی بھی انٹرنیشنل جو ٹیررسٹ گروپ ہے یا ایکسٹریمسٹ گروپس ہیں, انتہا پسند تنظیمیں, ان کے ساتھ ان کے روابط نہیں ہوں گے, اور اس کے اوپر وہ بھی تیار ہیں. سو جو آپ نے کابل کی بات کی ہے, یہ میں گورنر آصف ننگ صاحب سے پوچھوں گا, لیکن یہ ان بہت سارے انالسٹ یہ بھی کہتے ہیں کہ جب یہ دو قدم دونوں طرف سے لے لیے جائیں گے تو اگلے مرحلے میں جو ہے وہ کابل کی حکومت وہ شامل ہو سکتی ہے مذاکرات کے اندر. سو کیا روڈ میپ اس میں واضح نظر آ رہا ہے جیسے بتایا جاتا ہے؟ ڈاکٹر مقتدر صاحب,
جی دیکھیے کہ یہ جو اسسمنٹ ہے کہ طالبان, مطلب جو طالبان کا کمٹمنٹ ہے کہ وہ آئیسس اور القاعدہ کے ساتھ کوآپریٹ نہیں کریں گے, مطلب یہ بہت ہی مشکل چیز ہے ٹو اسٹیبلش, کیونکہ جو القاعدہ کے آپریٹیوز ہیں وہ بھی بعض وقت آئیسس کے جھنڈے کے اندر یا طالبان کے جھنڈے کے اندر آپریٹ کرتے ہیں. ہاں یہ اور بات ہے کہ جو فورن ٹیررسٹ وہاں آ رہے ان کے ساتھ طالبان کی علیحدگی ہو سکتی ہے, لیکن یہ مانیٹر کیسا کیا جائے گا کہ وہاں پہ یہ آرگنائزیشن, تو بیسیکلی وہی سچویشن ہوگا جیسا کہ فلسطین میں ہے کہ ویسٹ بینک کو ڈیمانڈ کیا جا رہا ہے کہ آپ حماس کو کنٹرول میں رکھے, اسلامک جہاد کو کنٹرول میں رکھے تو پیس پروسیس آگے بڑھے گا. تو کیا اب ہم دیکھیں گے کہ طالبان آئیسس پہ جنگ کر دے گی, طالبان کیا القاعدہ کے خلاف جنگ کرے گی تاکہ وہ امریکہ کے ڈیمانڈ فلفل کرے؟ تو یہ بہت ہی ڈیفیکلٹ چیز ہے, جو کام نیٹو اور امریکہ نہیں کر سکے, یعنی القاعدہ اور آئیسس کو ختم نہیں کر سکے افغانستان میں, وہ کام کیا طالبان کر سکے گی؟
صحیح, یہ بڑا سوال ہے, یہی سوال پہلے رکھتے ہیں گورنر آصف ننگ صاحب کے پاس. گورنر صاحب, کیا واقعتاً طالبان آئی ایس کو یا القاعدہ کو افغانستان کے اندر کنٹرول کر سکتے ہیں؟ کیا ان کو یہ ذمہ داری دی جا رہی ہے؟ جی گورنر آصف ننگ صاحب,
ایک بہت عجیب سوال یہ ہے کہ اگر معاہدہ جو ہوتا ہے, اگریمنٹ جو ہوتا ہے دو ممالک کے درمیان ہوتا ہے, لیکن یہاں ایک طرف جو ہے طالبان ہے جو اب تک انٹرنیشنل اب تک ٹیررسٹ گروپ ہے امریکہ کے لیے, اب تک وہ طالبان کوئی وائٹ ایریا میں نہیں ہے, اب تک وہ بلیک ایریا میں ہے, اور طالبان جو ہے انسرجنٹ ہے اور یہاں پہ امریکہ کی سوسائٹی میں اور امریکہ کی مطلب پینٹاگون کے سامنے آپ کی طالبان ٹیررسٹ گروپ ہے. تو اگر ہے تو اس طرح اگریمنٹ کیسا کر سکے؟ دوسرا بات یہ ہے, یہ تو طالبان ایک فریق ہے, طالبان تو ایک سرکار نہیں ہے اب تک, تو اس طرح ایگریمنٹ ان سے مانگنا اور یہ مطالبات جو ہے اس طرح ڈیمانڈ, یہ بھی صحیح ہے. ایسا بات یہ ہے, اس طرح طالبان کون سی ضمانت ہے اور کس طرح طالبان پر اتنا بڑا اعتماد کرنا چاہیے؟ جب تک طالبان کا کوئی آدرس نہیں ہے, وہ یہاں پہ کہاں رہتے ہیں طالبان؟ طالبان کا آدر کہاں ہے؟ طالبان کا کانسٹیٹیوشن کیسا ہے؟ طالبان کا نظام کیسا ہے؟ تب تک تو وہ نہیں ہے, طالبان سب تو گریلائی گروپ ہے. تو امریکہ جو ہے ایک بڑا سپر طاقت, وہ کیسے اس طرح اس سوالوں کا جواب دیتا ہے؟ بات یہ ہے کہ ایک اگر یہ مطلب یہ ضمانت دے دیا طالبان نے, مطلب جنگ جو ہے اور انسرجنسی جو ہے, ٹیررزم جو ہے, وہ صرف طالبان کے ہاتھ میں نہیں ہے. طالبان کیسے کنٹرول کر سکتے ہیں؟ یہ اس کا معنی یہ ہے کہ اگر آئیس پر آپ کا طالبان کا کنٹرول ہے تو طالبان کا کنٹرول اس پر نہیں ہے, تو قاعدے پر طالبان کا کنٹرول نہیں ہے. تو پہلے بھی کہا 9/11 سے پہلے بھی طالبان نے یہ کہا کہ ہمارا کوئی,
ہاں لیکن اس کے باوجود دیکھیں کہ انٹرنیشنل کمیونٹی, امریکہ وہاں پہ بیٹھ رہا ہے. آخری بات اور کوئکلی, آپ کے خیال میں طالبان کابل حکومت کے ساتھ کب بیٹھ سکتے ہیں مذاکرات کے لیے؟
میرے خیال میں طالبان کی دو گروپ ہے. طالبان اب بھی اگر جو خوشبینی ہے یہاں پہ, جو آپٹیمزم ہے اب تک کہ طالبان ایک مذاکرات پر آتا ہے, یہ طالبان جو قطر کا ہے یہاں, یہ طالبان جو ملٹری گروپ ہے, طالبان کا لیڈرشپ جو ملٹری ہے, وہ اب بھی اس کو نہیں مانتا. ابھی دن بدن طالبان کی لیڈر جو ہے یہ وار وہ ان سے الگ ہوتا ہے اور کہتے ہیں کہ آپ امریکہ کے ساتھ سے بھی بات کیا اور یہ کیا اور ہمارا یہ جہاد جو ہے وہ کامیاب نہیں ہے, آپ نے ایک معاملہ کیا, اس پر کمپرومائز کیا. تو ان کے لوگ جو ہے آپ بھی داعش سے ملتا ہے اور یہ بھی مطلب یہ اس کو سمپل نہیں اس کو سمجھنا چاہیے. طالبان کا جو ملٹری گروپ ہے وہ الگ ہے, اس کی آنا بھی ضروری ہے. لیکن جو طالبان افغان سرکار سے افغان عوام سے طالبان کی بات چیت اب تک, تو وہ کہتے ہیں کہ ہم سرکار سے بات نہیں کرتے لیکن عوام اور سیاسیوں سے ہم بات کرتے ہیں. تو میرے خیال میں یہ طالبان اب کہتے ہیں کہ جب ہمارا معاہدہ جو ہے امریکہ کے ساتھ یہ بات چیت جو ہے یہ ختم ہو گئی اور یہاں پہ سائن ہمارا درمیان ہوگا تو اس کے بعد ہم سوچتے ہیں کہ.
بہت شکریہ آپ کا گورنر آصف ننگ صاحب, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ رہے, آپ کا بہت شکریہ. ڈاکٹر مقتدر خان صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. اور سامعین پروگرام کا آخری حصہ جلدی سے اس پہ پہنچتے ہیں اور بات ہم کرتے ہیں امریکہ کے اندر دو سال کے دوران کافی واقعات پیش آئے ہیں فائرنگ کے, جس میں کئی افراد جو ہیں وہ اپنی زندگیاں ہار بیٹھے, اور پچھلے ایک ہفتے کے دوران بالخصوص دو واقعات میں ایک بار پھر یہاں پہ امریکہ کے اندر ایک تو گن کنٹرول کے اوپر ڈیبیٹ ہے اور دوسرا یہ کہ کیا یہ وائٹ سپریمیسی ہے یا پھر یہ کہ ہوم گرون ٹیررزم ہے. صدر ڈونلڈ ٹرمپ انہوں نے اس بات کی کو اس کو ریسزم کہتے ہوئے اس کی مذمت بھی کی ہے اور یہ کہا ہے کہ یہ جو وائٹ سپریمیسی ہے یعنی سفید فام نسل پسندی ہے اس کا خاتمہ ہونا چاہیے, اور یہی جو ہے وہ ایل پیاسو ٹیکسس کے اندر وہ کارپر فراتی اور اوہایو کے ڈیٹن میں ہونے والی پچھلے ہفتے کی فائرنگ میں جس میں دو درجن سے زائد افراد اس میں مارے گئے ہیں. لیکن اپوزیشن کے جو ڈیموکریٹس ہیں وہ باقاعدہ یہ باضابطہ طور پہ یہ شکایت کر رہی ہیں کہ صدر ڈونلڈ ٹرمپ کے جو اپنے نعرے ہیں یا امیگریشن سے متعلق ان کی جو بلند باغ دعوے ہیں اور چیزیں ہیں وہ اس طرح کی تقسیم کو گہرا کر رہی ہیں. علی عمران صاحب ہمارے ساتھ موجود ہیں, واشنگٹن بیسڈ جرنلسٹ ہیں, صحافی ہیں. آخری تین منٹ علی عمران اس ایشو پہ نظر ڈالیے گا, یہ وائٹ سپریمیسی ہے, یہ ہوم گرون ٹیررزم ہے, یہ صدر ڈونلڈ ٹرمپ جو اس کی تردید کر رہے ہیں وہ خود اس میں کہیں قصوروار ہیں, انڈیپینڈنٹ انالسٹ کیا کہتے ہیں؟
شکریہ اسد. دیکھیں جی, جو صدر ٹرمپ کا ریئیکشن تھا اس پہ, میں سمجھتا ہوں کہ یہ پہلی بار ایسا ہوا کہ انہوں نے کھلم کھلا ایک تفصیل سے ایک بیان دیا اور اس میں انہوں نے کہا کہ یہ جو اٹیکس ہوئے ایل پاسو میں اور اوہایو میں, اور ان پہ انہوں نے کہا کہ یہ انایکسیپٹیبل ہیں امریکہ کو, اور یہ جو ریسزم ہے یہ جو ہے یہ امریکہ میں ہیٹ اور ریسزم کی کوئی گنجائش نہیں ہے. تو یہاں جہاں تک ان کا بیان ہے, پھر ساتھ ہی انہوں نے یہ بھی آئیڈینٹیفائی کیا کہ مینٹل ایشوز اور جن لوگوں کو یہ جو ایسے لوگ ہوتے ہیں کہ جو جن کی خطرے کی ایک گھنٹی بجتی ہے سوشل میڈیا کو دیکھ کے, ان کے ایٹیچیوڈ سے, ان کے بیانات سے, ان کے آئیڈیاز سے, آئیڈیالوجی سے, تو ان کے متعلق بھی ایک ایکشن ہونا چاہیے, ان کے اوپر نظر رکھنی چاہیے. ساتھ ہی انہوں نے کہا کہ ایکسس جو رسائی ہے جو لوگوں کو یہ وہ ویپنز حاصل کر سکتے ہیں اس میں بھی دیکھنا چاہیے. یہ یہاں تک تو ان کے بیانات کو دیکھ اگر بیان کو دیکھا جائے تو وہ ایک بظاہر ایک مفصل بیان دکھائی دیتا ہے, لیکن ہمیں دیکھنا ہوگا کہ امریکہ میں خاص قسم کا ماحول 2016 کی جو الیکشن کیمپین چلی تھی اس کے بعد اس کو ہوا بھی ملی ایسے ڈسیشن سے, ایسے فیصلوں سے کہ جس میں جو دوسرے لوگ تھے, جو امریکہ سے باہر لوگ تھے یا خاص طور پہ یہاں پہ کوئی مائنورٹی کمیونٹیز تھی ان کے بارے میں تاثر. جی, اب میرے خیال میں یہ نہ یہ کوئی مینٹل ایشو یا یہ گن کی جو ایکسس ہے اسلحے تک رسائی ہے یا اسلحے کو حاصل کرنا ہے وہ نہیں ہے, بلکہ یہاں پہ نیریٹو کو چینج کرنا ہوگا. نیریٹو کو چینج کرنا ہوگا, نمبر ون ایکشنز ایسے کرنے ہوں گے کہ دوسری کمیونٹیز اس سے ڈیمونائز.
بہت شکریہ علی عمران, آپ نے ہمیں جوائن کیا. پروگرام ہم یہاں پہ ختم کرتے ہیں. پروڈیوسر تھے اسفر امام, اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
عید الاضحیٰ اور پاکستانی فلموں کی ریلیز، تفصیل سنیے فکر و فن میں۔ ہر برس فلموں کی ریلیز کے لیے عید کا تہوار بطور خاص چنا جاتا ہے۔ اس بار بھی جہاں عید الفطر پر وجاہت روف کی فلم چھلاوا اور یاسر نواز کی رونگ نمبر 2 ریلیز کی گئیں، وہیں عید الاضحیٰ پر جو فلمیں ریلیز کی جا رہی ہیں ان میں پرے ہٹ لو، سپر سٹار اور ہیر مانجا شامل ہیں۔
وہی گھسی پٹی پرانی کہانی،
چھولے چھولے پہ یاد آ گئی، لو بریانی کتنی اچھی،
دلہن بھاگ گئی
تمہارے ہونا۔
ہیر مانجا ایک رومانٹک کامیڈی فلم ہے جس کی پروڈیوسر اور لیڈ رول میں آ رہی ہیں ٹیلی ویژن ڈراموں کی معروف اداکارہ حریم فاروق، ان کے ساتھ ہیں علی رحمان خان، فیضان شیخ اور عابد علی۔ یہ فلم 9 اگست کو ریلیز ہوگی۔
یہ ہے میری دنیا، خوابوں کی دنیا، یہاں روز ایک نیا خواب دیکھا جاتا ہے۔
دوسری فلم جس کا شائقین کو بے صبری سے انتظار ہے وہ ہے ماہرہ خان اور بلال اشرف کی سپر سٹار۔ یہ ایک رومانٹک فلم ہے جس میں ندیم بیگ، جاوید شیخ، علیزہ شاہ، مرینا خان، اسما عباس اور علی کاظمی کے ساتھ متعدد فنکاروں نے گیسٹ اپیئرنس بھی دی ہے، جن میں ساحرہ شہروز، خالد عثمان بٹ، کبرا خان، ہانیہ عامر، مانی، فہیم برنی اور عدنان شاہ ٹیبو شامل ہیں۔ یہ فلم 12 اگست کو ریلیز ہونے جا رہی ہے۔ اور اس فلم کی موسیقی ترتیب دی ہے اذان سمیع خان اور سعد سلطان نے۔ سپر سٹار کے گیتوں کو ریلیز کے ساتھ ہی لاکھوں بار سنا گیا۔
چین بھی پاس نہ آئے،
کیا ہے یہ نشہ،
ہائے نوری، ہائے نوری، تو بچ کے دل لگانا تھی۔
اور اس سلسلے کی تیسری فلم ہے پرے ہٹ لو۔
تم ڈراما ایکٹر ہو نا؟
جی انکل، تنہا رول کی تلاش میں۔
ایک ایک کر کے ہوئے جاتے ہیں تارے روشن،
میری منزل کی طرف تیرے قدم آتے ہیں۔ فیض، I'm impressed۔ اگر تمہیں پتا نہ ہوتا تو کہتا یہ نظم میں نے لکھی ہے۔
اور کس کے لیے لکھی ہوتی؟
علی رضا کی ڈائریکشن میں بنی اس فلم میں لیڈ رول میں آپ کو نظر آئیں گے شہریار منور اور مایا علی، ان کے ساتھ احمد بٹ، زارا نور عباس، ندیم بیگ اور ہنا دلپذیر بھی شامل ہیں۔ اور اس فلم میں بھی سپر اسٹار کی طرح گیسٹ اپیئرنس میں آپ کو متعدد معروف اسٹارز بھی نظر آئیں گے، جن میں ماہرہ خان، فواد خان، مرینا خان، سونیا جہاں، عمران اسلم اور میرا شامل ہیں۔ یہ فلم لکھی بھی اداکار عمران اسلم نے ہی ہے۔ اسے بھی 12 اگست کو ریلیز کیا جا رہا ہے۔
شہریار، میٹ حسن، مائی فیانسے۔
اور یہ جو ایک انکہا رشتہ ہے ہمارے درمیان، اس کا کیا؟
یہ تھا ان تینوں فلموں کا کچھ احوال جو عید الاضحیٰ کے موقع پر ریلیز ہونے جا رہی ہیں۔ سعدیہ زبرانجا، وائس آف امریکہ، واشنگٹن۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے۔ دن ہو یا رات، جب دل چاہے، اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
VOA اردو اب آپ کے ہاتھ میں۔ پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے۔ دور جانے کی ضرورت نہیں، VOA اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو VOA کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ VOA اردو،
अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम हमारे फेसबुक पेज facebook.com/VOA उर्दू पर बराहे रास्त देख सकते हैं।